खोटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पनि गएका अंकहरू जस्तै पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक भलाकुसारीमा केन्द्रित छ। अमेरिकाको जर्जिया पुनर्वास भएकी अम्बिका पोखरेल र शरणार्थी शिविरमा रहेका उहाँका आफन्त बीच सन्देश आदान प्रदान गर्छौं।
जब आदि परिवार वहाँ हुनुहुन्छ, आदि परिवार यहाँ छौँ।
जब चाडबाडहरू आउँछन्, अब भनौँ न भाइटिकाहरू भए, अब दसैँहरू भए, तीजहरू भए, यस्ता फेस्टिभलहरूमा चाहिँ धेरै याद आउँछ आफन्तहरूको।
यसै गरी अमेरिकाको पेन्सिल्भेनियामा पुनर्वास भएकी माधवी नेपाल र शरणार्थी शिविरमा रहेका उहाँकी आमा र अरू आफन्तहरूसँग पनि कुरा गर्छौ।
खाने बेला नि सम्झ्यो, अरूका छोराछोरी स्कुलबाट आउँदा अनि सम्झ्यो, अब स्कुलबाट आउँथे, क्याम्पस जान्थे, क्याम्पसबाट आउँथे, अनि अब आउँछन् अरू आउँछन् ऊ आउँदिन, त्यतै खाने बेला छैन, चाडबाड आउँछ चाडबाड पनि छैन।
यी सामग्रीसँगै शरणार्थी शिविरमा रहेका भुटानीले गरेको आफ्नो देशको सम्झना पनि छ, तर अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
कामको खोजीमा शंखुवासभा पुगेका भूटानी शरणार्थी राजमान राईको ढुङ्गाले च्यापिएर ज्यान गएको छ। सनिस्तरे शरणार्थी शिविर सेक्टर D1 छाप्रो नम्बर 23 22 वर्षीय राई बाटो खन्ने काममा लागेका बेला गएको शुक्रबार दुर्घटनामा पर्नु भएको थियो। राईको शव हिजो शरणार्थी शिविर ल्याएर दाह संस्कार गरिएको सनिस्तरे शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव चम्पसिंह राईले जानकारी दिनुभयो। राईका श्रीमती र एक छोरी छन्। शनिश्चरी शरणार्थी शिविरको न्यू होराइजन एकाडेमीमा गएको शनिबार राति आगलागी भएको छ। आगलागीबाट विद्यालयको 3 ब्लकमा क्षति भएको छ। आगलागीबाट कक्षा कोठा जलेपछि विद्यालयका कक्षा 7 र 8 6 कक्षाका विद्यार्थीलाई खुल्ला ठाउँमा राखेर पढाइँदैछ। जलेका र आगोबाट जोगाउन भत्काइएका कक्षा कोठाको निर्माण भइरहेको विद्यालयले जनाएको छ। आगलागीबाट लगभग 1.5 लाख रूपियाँ बराबरको क्षति भएको शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलले जानकारी दिनुभएको छ। युरोपमा पुनर्वास भएका भूटानी शरणार्थीले डच र युरोपियन संसदमा शरणार्थी मुद्दालाई उठाएका छन्। पुनर्वास भएका शरणार्थीको संगठन द भुटनिज एडभोकेसी फोरमले 64 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा गएको बुधबार डच र बिहिबार युरोपियन संसदमा भूटानी शरणार्थी मुद्दालाई उठाएका हुन्। संगठनका संस्थापन सदस्य तथा जर्मनीका संयोजक तेजमान रोकाया मगरको नेतृत्वको 6 प्रतिनिधि मण्डलले डच पार्लियामेन्टमा भूटानमा मानवाधिकारको हनन भइरहेको, समावेशीमूलक प्रजातन्त्रको अभाव रहेको जानकारी गराएका थिए। यस्तै भूटानमा विकास निर्माणको काम पूर्व र पश्चिममा मात्रै केन्द्रित रहेको, दक्षिण भूटानीहरूलाई समान शिक्षा र रोजगारीमा वञ्चित गरेको उनीहरूले बताएका थिए। भूटानी प्रतिनिधि मण्डलले युरोपियन युनियनलाई शरणार्थी समस्याको दिगो समाधानका लागि शरणार्थी नेता र भूटान सरकारलाई वार्तामा ल्याउन सहयोग गर्न आग्रह गरेको नेदरल्याण्डबाट भूटानी राम कार्कीले जानकारी दिनुभयो। युरोपियन युनियनलाई 6 युनिभर्सल पेरियोडिक रिभ्यू 2010 भूटानले अरू देशबाट पाएको सुझाव कार्यान्वयन भए नभएको हेर्न स्वतन्त्र टोली पठाउन आग्रह गरेको थियो। शरणार्थीको पुनर्वास प्रक्रिया निष्पक्ष नभएको, शरणार्थीलाई लामो समयसम्म झुलाउने गरिएको र भ्रष्टाचार हुने गरेको भन्दै निष्पक्ष बनाउन सुपरिवेक्षण टोली झापा दमकमा पठाउन पनि आग्रह गरिएको छ। अधिवेशनमा युरोपियन संसदका सदस्य लगायतका सरकारवालाहरू उपस्थित थिए। भूटानी शरणार्थी बाल मञ्चको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधि छनौट भएको छ। गएको सोमबार शरणार्थी शिविरहरूमा भएका चुनावबाट सनिश्चरे शरणार्थी शिविरमा 37 र बेलडाङ्गी 1 शरणार्थी शिविरमा 23 सदस्य रहेको शरणार्थी शिविर स्तरीय बाल मञ्च कार्य समिति चयन भएको छ। यसै गरी बेलडाङ्गी 2 र 3 शरणार्थी शिविरका लागि 41 र खुदनाबारी शरणार्थी शिविरका लागि 28 बाल बालिका भएको शिविर स्तरीय बाल मञ्च कार्य समिति चयन भएको छ। टिमाई शरणार्थी शिविर भने बेलडाङ्गीमा मिसाउने चुन्ने प्रक्रिया चलिरहेकाले त्यहाँ अघिल्लो वर्ष चुनिएका मध्येबाट 14 जनालाई केन्द्रीय निर्वाचनका लागि प्रतिनिधित्व गराइने तय भएको मञ्चले जनाएको छ। शरणार्थी शिविर स्तरीय समितिका सदस्यहरू मध्येबाट आउँदो पुस 3 गते बाल मञ्चको 15 सदस्यीय केन्द्रीय नेतृत्व चयन हुनेछ। यसै गरी आइतबार र सेक्टर तहमा भएको चुनावबाट बेलडाङ्गी 1 शरणार्थी शिविरमा 50 जना, बेलडाङ्गी 2 र 3 शरणार्थी शिविरमा 112 जना, शनिचरे शरणार्थी शिविरमा 96 जना र खुदुनाबारी शरणार्थी शिविरमा 48 जना बालबालिका प्रारम्भिक चरणको चुनावबाट छनौट भएका छन्। बाल अधिकार, बाल संरक्षण र विकासका लागि सहायता संस्थाहरूको सहयोगमा सन् 1997 अगस्त 6 तारीकमा बाल मञ्चको स्थापना भएको हो। मञ्चमा 7 देखि 18 वर्षसम्मका बालबालिका सहभागी हुन्छन्। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि गएका केही अंकदेखि हामीले शुरू गरेको विशेष अभियानतिर लागौं। तेस्रो देश पुनर्वास कार्यक्रममा सहभागी भएर कति शरणार्थीका आफन्तहरू विभिन्न 8 देशमा बाँडिएका छन् भने उनीहरूका कति आफन्त शरणार्थी शिविरमै छुटेका छन्। यो पारिवारिक विखण्डनले शरणार्थीलाई पारेको असर भोग्नेलाई मात्रै थाहा छ। यही पीड़ालाई केही मात्रामा भने पनि कम गर्ने उद्देश्यले कार्यक्रम शरणार्थी सन्देशले विशेष अभियान शुरू गरेको छ। पुनर्वास भएका र शरणार्थी शिविरमा रहेका आफन्तहरूबीच भलाकुसारी गराउने अमेरिका पुनर्वास भएका देवीचरण अधिकारीको सहयोगमा तयार पारिएको यो विशेष श्रृंखलाको आजको अंकमा सबैभन्दा पहिला अमेरिकाको जर्जिया पुनर्वास भएकी अम्बिका पोखरेलका कुरा सुनौ।
अम्बिका पोखरेल अहिले हालमा जर्जियाको फर्स्ट स्टेट भन्ने ठाउँको आर्मी ब्यारेकबाट बोलिरहेछु। 2010 जुन 22 तारिकमा अमेरिकामा पाइलट सकेको।
तपाईँको शरणार्थी शिविरमा चाहिँ आफन्तहरू कोही छुट्नु भएको छ?
हजुर, मेरो बेलडाङ्गी सेक्टर C1 हट नम्बर 20 मेरो दाई हुनुहुन्छ। उहाँको अहिलेसम्म प्रोसेस भएको छैन, के कारणले नभएको भन्ने कुरा हामीलाई स्पष्ट जानकारी भएको छैन।
परिवारका एउटै परिवारका सदस्यहरू यसरी छुट्टिएर भिन्न भिन्न देशमा बाँडिनु पर्दाखेरिको अनुभूति चाहिँ कस्तो हुँदो रहेछ अम्बिकाजी?
यो चाहिँ तपाईँ भन्नुहुन्छ एकदमै दुःख लाग्यो। सबैभन्दा दुःख लाग्दो छोड भने कि यही हो, जब आदि परिवार उहाँ हुनुहुन्छ, आदि परिवार यहाँ छौँ, धनसारो बुढाबुढी भएका बाबा आमाहरूलाई त एकदमै चिन्ताको विषय हुँदो रहेछ। उहाँहरू सधैँभरि नै यही विषयमा अब टेन्सन लिइरहनुहुन्छ।
तपाईँको दाई भाउजूको लागि तपाईँको सन्देश चाहिँ के छ?
मेरो सन्देश के छ भने अब जे जस्तो भए पनि अब
यो थियो अमेरिकाको जर्जिया पुनर्वास भएकी अम्बिका पोखरेलले शरणार्थी शिविरमा छुटेका आफन्तहरूलाई गर्नुभएको सम्झना। पोखरेलको सम्झना बोकेर हाम्रा झापा सहकर्मी गोपाल गर्तौला यतिखेर बेडाङ्गी 3 शरणार्थी शिविर सेक्टर C1 छाप्रा नम्बर 20 रहेका पोखरेलका दाजुसँगै हुनुहुन्छ।
तपाईँ मोतीराम पोखरेल?
हजुर।
अम्बिका पोखरेलको दाजु?
हजुर।
बहिनीका कुरा सुन्नुभयो त?
हजुर सुने।
कस्तो लाग्यो?
जे होस् रमाइलो लाग्यो। अब धेरै छुट्टेको धेरै समय पछाडि बहिनीको प्रत्यक्ष कुरा सुन्न पाउँदाखेरि भन्नु खुसी नलाग्ने त कुरै नै भएन। धेरै खुसी लाग्यो, रमाइलो लाग्यो।
के भन्नुभएको रहेछ बहिनीले तपाईँलाई?
बहिनीले चाहिँ हामीहरू यहाँ छुटेको विषयमा चाहिँ धेरै भनौँ न माता पिता लगायत भाइ बहिनीहरू सबै चिन्तित भएको कुराहरू भन्नु सुने।
अरू केही विशेष खबर भन्नु पनि थियो कि?
हजुर, मेरो पनि अब भनौँ न त्यस्तो विशेष भन्दा पनि अब सबैको मेरो मात्र होइन, म जस्ता मिक्स म्यारेजहरू धेरै छन्, त्यसले गर्दा अब मेरो विशेष मेरो मात्रै भन्न त मिल्दैन। त्यसले गर्दाखेरि अब जो हुन्छ, अब सरकारले जो गर्दैछ, सङ्घ संस्थाहरूले गर्दैछन् भन्न भलै गर्छन् होला भन्ने आशा लिएको छु र जति सक्दो छिटो हुन्छ होला हाम्रो पनि प्रोसेस भन्ने आशामा छु।
बहिनीलाई के भन्न चाहनुहुन्छ?
बहिनीलाई त अब के भन्नु र, उनीहरू अब अलरेडी भन्न सेटल भइसकिसके होइन थर्ड कन्ट्री, त्यसले गर्दा अब जे होस् भन्न यस्तै कहिलेकाहीँ फोन मार्फत यसै कन्ट्याक्टहरू हुँदै गऱ्यो भने हामीलाई पनि एउटा भन्न एक्लो महसुस त्यति हुँदैन। यी माध्यमहरूले गर्दाखेरि हामीलाई पनि टाढा भएको जस्तो भन्न त्यति फिल हुँदैन।
तपाईँ र तपाईँको बहिनी बिच बिछोड भएको, टाढा हुनुभएको कति समय भयो?
अराउन्ड 2 वर्ष जस्तो भइसक्यो।
तपाईँका दुईवटा तिहार त्यसै बिते?
हजुर, त्यसै बिते। त्यही तिहार भन्न अब अरू त्यस्ता फेस्टिभलहरू धेरै बिते। अब चिन्ता गरेर पनि हुने होला त केही पनि छैन, हामी भन्नु अब भेट्न त अब समय नै लाग्छ।
उमेरमा तपाईँभन्दा कति कान्छी हो बहिनी?
लगभग 8 वर्ष जस्तै, 8 वर्ष कान्छी।
लेखपढ तपाईँले नै सिकाउनु भएको होला?
हजुर, जे होस् मैले गर्नुपर्ने दाजुको तर्फबाट गर्ने पर्ने कर्तव्यहरू भनौँ न मैले र बहिनीका इच्छाहरूलाई जोस पुरा गर्ने कोसिस चाहिँ गरेँ।
दुई वर्ष अगाडि हिँड्ने बेलामा के भन्नुभएको तपाईँलाई सम्झना छ बहिनीले?
बहिनीले अब बहिनीहरू गएको भनेको यस्तै चाडबाडकै बिचमा छेउछाउमा गाउन्, त्यसले गर्दाखेरि अब बहिनीले भन्नु न अब फेरि अमेरिकामा नि भेट्नुपर्छ दाजु भनेका कुरो चाहिँ भनौँ न याद छ। अब अरू धेरै कुराहरू त भनौँ, अब सबैलाई टेन्सनै थियो त्यतिखेर, अब परिवार विखण्डन हुँदाको पीडा भनेको त भनौँ न अब सबैले महसुस गर्ने कुरै हो। त्यतिखेर धेरै कुराहरू त भनौँ न त्यति सोच्ने बेला पनि थिएन।
मोतीरामजी, परिवार विखण्डन हुँदाको पीडाको कुरा गर्नुभयो, कतिखेर चाहिँ त्यो पीडा बढी महसुस हुँदो रहेछ, खास चाडबाडमा कि साँझ बिहान खाना खाने बेलामा हो कि?
स्पेसली त जब चाडबाडहरू आउँछन्, अब भनौँ न भाइटिकाहरू भए, अब दसैँहरू भए, तिजहरू भए, यस्ता फेस्टिभलहरूमा चाहिँ धेरै याद आउँछ आफन्तहरूको।
बहिनीसँग सम्बन्धित त्यस्तो कुनै एकदमै बिर्सनै नसकिने घटना अथवा सन्दर्भ छ?
त्यस्तो खालको एउटा छ, मलाई अब एराउन्ड त्यो साल चाहिँ मलाई एक्ज्याक्ट याद भएन, जबकि हामीहरू पहिला नेपाल आयौँ। नेपाल आउँदाखेरि बहिनीलाई चाहिँ जयगाउँमा छोडेको थियो इन्डियामा, अनि बहिनी एक्लै त्यहाँ हुँदाखेरि हस्टेलमा सानो केटाकेटी नै हस्टेलमा बस्दाखेरि भनौँ उसलाई धेरै पिरहरू भन्नु एक्लै बस्दाखेरि उसलाई एकदम गाह्रो भइरहेको थियो। त्यतिखेर चाहिँ अनि मैले गएर स्कुलमा गएँ, स्कुलमा गएर बुझ्दाखेरि एराउन्ड एक महिना जति एब्सेन्ट रहेछ, अनि जब ऊ बिरामी भएर फेरि स्कुल जानलाई चाहिँ कुनै ठुलो मान्छेको सहारा चाहिन्छ धेरै दिन एब्सेन्ट भएपछि, त्यो अवस्थामा उसको कोही पनि नभएर अनि एब्सेन्ट एराउन्ड एक महिना जति एब्सेन्ट रहेछ, अनि म गएर हेरेँ, टिचरहरूले सबै त्यो रेस्टहरू निकालेर देखाइदिनु भयो, अनि म गएँ बहिनीलाई खोजेँ भेटाएँ, अनि भेटाएर अनि त्यहाँबाट स्कुलमा लिएर गएँ। अन्त इक्जामको टाइम छ अहिले, तपाईँ नलानुहोस्, उसलाई गाह्रो भइरहेको छ अहिले, 15 दिन पछाडि आएर लैजानुहोस् भन्नुभएको थियो। अनि 15 दिन पछाडि फेरि गएँ म र बहिनीलाई लिएर आएँ। आउँदाखेरि सिलिगुडीमा चाहिँ गुन्डाहरूले चाहिँ अलिकति हामीलाई टर्चर दिने कामहरू भयो। त्यतिखेर जोस त्यो गुन्डाहरूले चाहिँ त्यो टर्चर धेरै दिए, जबरजस्तीसँगले भनौँ न उनीहरूले चाहिँ सामानहरू उठाउने, दुनियाँ यताउता गर्ने, अनि बल्ल बल्ल त्यो गुन्डाहरूको उसबाट पहुँचबाट चाहिँ खुस्केर हामीहरू आयौँ, अनि लिएर आएर बहिनीलाई काँकर भिट्टामा ल्याएर अलिकति पछाडि हामीभन्दा अलिकति पछाडि आएको भएर इन्ट्री गराएर अनि स्कुलमा ल्याएर भनौँ न मैले लगाइदिएँ। त्यस पछाडि जोस् बहिनीले राम्रैसँग पढेर मैले जुन गरेँ, मैले दुःख गरेँ अनुसार बहिनीले जोस् मलाई सन्तुष्ट हुने गरेँ नि भनौँ न, हरेक कुराहरूमा चाहिँ सजेसनहरू अब बहिनी भए पनि सजेसनहरू गर्दै राम्रोसँग त्यसरी नै बितेका दिनहरू त्यसरी नै बिते।
अहिले यहाँ को को रहनुहुन्छ तपाईँ?
अहिले म, मेरो श्रीमती, एउटा सानो छोरी, छोरा चाहिँ विराटनगर WFPले स्कलरसिप दिएर उहाँ विराटनगरमा पढ्दैछ।
बहिनीलाई के सन्देश छ तपाईँको?
जोस् रमाइलोसँग भनौँ न लाइफ रमाइलोसँग बित्योस्, र ज्वाइँ पनि भनौँ न उहाँको US आर्मीमा चाहिँ भनौँ न अलरेडी जागिर भइसक्यो, त्यसले गर्दा ठिकै छ बहिनी ज्वाइँप्रति भनौँ न, उनीहरूको खबरहरू सुन्दाखेरि म खुसी नै छु, फेरि भेट होला भन्ने आशामा।
तपाईँ चाहिँ मोतीरामजीको श्रीमती?
हजुर।
के हो शुभ नाम?
रूपा पोखरेल।
अमेरिकामा हुने अम्बिका पोखरेल चाहिँ तपाईँको नन्द?
हजुर।
कति वर्ष सँगै बसियो नन्द भाउजू?
लगभग 2-3 वर्ष बसियो होला सँगै, हामी काठमाडौँमा बस्थ्यौँ, उहाँ पनि हामी सँगसँगै बस्नुहुन्थ्यो है, लगभग 2 वर्ष चाहिँ बस्नुभयो होला।
तपाईँको नन्द अहिले त हुनुहुन्न, 2 वर्षदेखि हुनुहुन्न, कस्तो लाग्छ तपाईँलाई?
अब जो कोही पनि सँगै हुँदा, परिवार हुँदा बेग्लै सर सहयोग हुन्छ, खुसी हाँसी खुसी हुन्छ, नहुँदाखेरि जो कोहीलाई नराम्रो लागिहाल्छ नि।
उहाँले हामीलाई खबर पठाउनु भएको छ, सुन्नु भएको छ, सन्चो बिसन्चो र कहिले भेट होला भन्ने चिन्ता उहाँलाई पनि रहेछ, अम्बिका पोखरेललाई पनि। के भन्नुहुन्छ तपाईँ?
अब छिटोभन्दा छिटो हाम्रो भेट होस् भन्छु, फेरि उहाँहरूसँग उहाँहरू भाडामा छिटो छिटो हामी पुग्न पाओस् भन्छौँ। त्यो बच्चाहरू हामीभन्दा विशेष गरी बच्चाहरू, दिदी काकाहरू भनेर बाबा आमाहरू हुर्क भइरहेको छन्, बच्चाहरूलाई बुझाउनु गाह्रो भइरहेको छ, छिटोभन्दा छिटो चाहिँ हाम्रो प्रोसेस पनि होस् भन्ने चाहन्छु।
उहाँसँग सम्बन्धित त्यस्तो सम्झिने घटनाहरू हुन सक्छन् नि एउटै परिवारभित्र पनि, के छ त्यस्तो महत्त्वपूर्ण सम्झना?
मैले भन्नुपर्दा नि उहाँले, म अलिक अलिक टेन्सन हुँदाखेरि उहाँले जोक्सहरू भनेर हँसाउनुहुन्थ्यो बेसी प्रायः, हामी चाहिँ खुसी हाँसी खुसी रहन्थ्यौँ। उहाँ धेरै विद्वान हुनुहुन्थ्यो, धेरै राम्रो कुराहरू गर्नुहुन्थ्यो।
के भन्नुहुन्छ त अब उहाँलाई?
उहाँ जहाँ हुनुभयो भने राम्रोसँगले उहाँको जिन्दगी राम्रो होस्, उहाँले दुःख भोग्नु नपरोस्, उहाँको दम्पत्य जीवन सुखमय होस्।
कुरा गरिरहँदा उहाँको काखमा भगी सानी छोरी पनि मेरो छेउमा आइपुगिन्। के नाम नानी तिम्रो?
सजिता।
अम्बिका चाहिँ तिम्रो को?
दिदी।
दिदीलाई के भन्छौ त? दिदीले तिमीले भनेको कुरा सुन्नुहुन्छ?
के भन्ने? गीत गाउँछु।
दिदीलाई गीत सुनाउने? कुन गीत लु सुनाउनु त?
सिम्पल सिम्पल हुने, सिम्पल सिम्पल कान्छी को डिम्पल बस्ने गल्ला, मन परे मन परे मन परे मलाई मन परे मन परे मन परे मन परे सारै मन पर्यो, ह्यान्डसमु कान्छ आको पक्काउने यो चल्ला, मन परे मन परे मन पर्यो मलाई मन पर्यो।
दिदीलाई गीत त सुनायो, अनि दिदीलाई के भन्छौ त?
म दिदीलाई पैसा पठाइदिनु भन्छु।
कति पैसा पठाइदेऊ भन्ने?
धेरै।
किन चाहियो तिमीलाई पैसा?
पैसा लुगा किन्नु चाहियो नि
तिमीलाई दिदीले यहाँ हुँदा लुगा किनिदिनु हुन्थ्यो पहिले दिदीसँग तिम्रो फोनमा कुराकानी भएको छ कहिले के भन्नुहुन्छ
राम्रै पढ्नु है नानी ठुलो भन्नु झगडा नगर्नु ठुलो भन्नु
पुनर्वास भएका र शरणार्थी शिविरमा छुटेका आफन्तहरू एक अर्काको सम्झनामा छटपटी रहेका छन् शरणार्थी घर फिर्ती सम्भव नहुँदा शरणार्थीको आउँदो जीवन थप अन्यल हुने ठहरसहित शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको अगुवाईमा चार वर्ष अघिबाट तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भयो अहिलेसम्म पुनर्वास भएका लगभग 58,000 शरणार्थीका कोही न कोही आफन्त अथवा चिनारूहरू शरणार्थी शिविरमै छुटेका छन् शरणार्थी परिवारको यो विखण्डनको पीड़ालाई केही मात्रामा भए पनि कम गर्न कार्यक्रम शरणार्थी सन्देशले शुरू गरेको भलाकुसारीमा अमेरिकाको पेन्सिल्भेनिया पुनर्वास भएकी माधवी नेपाललाई मैले आफन्तहरू छुट्टिएर बस्नुपर्दा कस्तो अनुभूति भइरहेको छ भनेर सोधेको थिएँ
त्यो त अब एकदमै दुःख लागिरहेको छ उहाँहरू उहाँ हुनुहुन्छ हामी यहाँ छौँ होइन परिवारबाट खेप्दा त कति दुःख लाग्दैन होला र एकदमै दुःख लाग्दो रहेछ के अरे जेठमा बसेको वा सधैँ बसेर खाएको भनौँ दिउँसो त यताउता गएर घुम्ने पनि जब बेलुका हुन्छ अनि चाडबाडले छुन्छ नि मान्छेलाई
हजुर
जब चाडपर्वहरू नजिकै आउँछ त्यस्तो बेला चाहिँ धेरै याद आउँदो रहेछ भनौँ ओहो सधैँ भइदिएको भए कस्तो के हुन्थ्यो होला के भएर चाहिँ हामी यस्तो देश दुई परिवार भएर बस्नु परेको होला भन्ने अनुभव हुँदो रहेछ क्या त्यतिखेर चाहिँ
तपाईँको परिवार चाहिँ खासमा के कारणले गर्दाखेरि चाहिँ यसरी छुट्टिनु परेको
के अरे दादाले चाहिँ होइन भर्खर बिहा गर्नुभएको थियो अनि यहाँको राशन चाहिँ अलिक लेट छ भाउजूको राशन अलिक लेट सारेको हुनाले चाहिँ प्रोसेस अलिक डाउन भएको हो
तपाईँ आफ्नो आमालाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
मम्मी अर्थात् दादा भाउजू सबै परिवारलाई के भन्न चाहन्छु भने खासै प्रोसेस चाहिँ चाँडै छिटै बढाएर आउनु होला हामी यहाँ बस्नुभन्दा पनि यतै बस्नु ठिक रहेछ अनि आफ्नो केयर गर्नु होला भन्न चाहन्छु अनि छोरीहरूको चिन्ता नगरिकन राम्रै छन् मेरा छोरीहरू
अमेरिकाको पेन्सिल्भेनिया पुनर्वास भएकी माधवी नेपालको यो सन्देश सुनिसकेपछि अब शरणार्थी शिविरमा रहेका उहाँका आफन्तहरूलाई भेट्न जाउँ
म अहिले माधवी नेपालको छाप्रो बेलनागी 3 शरणार्थी शिविर सेक्टर C1 छाप्रो नम्बर 14 त्यहाँ आइपुगेको छु एकजना बुढी बुढी महिला हुनुहुन्छ सायद माधवीजीको आमा हो जस्तो लाग्छ हो आफ्नो परिचय दिनुहोस् न
मेरो नाम चाहिँ रुक्मिनी नेपाल हो घर सेक्टर C1 हट नम्बर 14 हो
माधवी तपाईँको कुन छोरी
मेरी कान्छी छोरी हो
कति भयो जानुभएको यहाँबाट अमेरिकामा
3 महिना 4 महिना भयो होला भदौमा गएका 4 महिना भयो होला
यसपालिको दसैँमा उहाँ हुनुहुन्नथ्यो त्यसो भए यहाँ
दसैँमा थिएन खल्लो भयो नि दसैँ छोराछोरी नभएपछि घरै कोही नभए जस्तो नि आफन्तै नभए जस्तो र नि थिए त्यति बेला त अब अहिले झन् सबै सके
सुन्नुभयो नि उहाँका कुरा
सुने नि त्यस्तै भयो उसलाई पनि अब आमासँग बस्या सानैदेखि अब सुत्ता पनि अरूसँग सुत्तिन थिए सानै थियो काखै छोरी अहिलेसम्म म सानै देख्दैछु तर अब सानै भयो नि अब प्रोसेस बढाएर गइहाले दोडी छोरी गइरहेछन् साना सानीहरूसँग बसेका छन् अब आमा बाबुकै काखमा बसेका छन् भन्ने मलाई न्यास लागिरहेको छ राम्रै छन् होला भन्दैछु अब फोन गर्छन् कोही बेला म यहीँबाट गर्छु राम्रै छौँ हामी तिमीहरू छिटो आऊ भन्छन् अब आफूले छिटो गर्दा हुँदैन
तपाईँका छोराछोरी परिवार कतिजना जम्मा
मेरा जम्मा 5 जना परिवार 4 जना छोराछोरी एउटा छोरो 3 छोरी जेठी छोरी चाहिँ बिहे गरेर जहीँसँग गई उतै गएर चाहिँ 8 जना गएका छन् जहीँ छोरी बेलडाङ्गी 2 बिहे गरेर दिएको थियो उनीहरू 8 जना गए अनि कान्छी छोरी र माइली छोरी उता गए बिहे नगरिकन अहिले हामीहरू 3 छौँ घरमा एउटी छोरी बुहारी र छोरो आमा
छोरीका कुरा सुन्दा कस्तो लाग्यो
छोरीका कुरा सुन्दा त अब नराम्रो लाग्यो नि अब काका छोराछोरी छोडेर गए अब छुट्टिएर गए भनौँ न त्यस्तै भयो अनि नराम्रै हुन्छ अनि सम्झेर ल्याउँदै अब अघि पछि नराम्रै हुन्छ अब झन् कुरा सुन्दा त्यसै अब नराम्रै भइहाल्छ
फोन गरिरहनुहुन्छ होला
फोन गरिरहन्छन् हामीहरू पनि गर्छौँ उनीहरू पनि गरिरहन्छन् फोनबाटै बात भइरहन्छ
तपाईँको छोरीको र तपाईँको आवाज तपाईँसँगको यो कुराकानी हामी रेडियोमा बजाउँछौँ तपाईँको छोरीलाई के सन्देश छ
राम्ररी बस्दै गरौँ हामीहरू पनि बिस्तारै प्रोसेस बढाएर अब जान्छौँ उही त्यही छ अब हाम्रो चिन्ता नलिउनु उनीहरूले पनि होइन म पनि राम्ररी नै बसिरहेको छु अहिले चिन्ता लिएकी छुइनँ भनौँ न अब बाबुआमासँगै बसिरहेछन् उनीहरू
छोराछोरी सँगै नहुँदा कस्तो हुँदो रहेछ
त्यो त अब जहाँसम्म पर्छ नि अब नराम्रै हुन्छ नि खाने बेला नि सम्झ्यो अरूका छोराछोरी स्कुलबाट आउँदा नि सम्झ्यो अब स्कुलबाट आउँथे क्याम्पस जान्थे क्याम्पसबाट आउँथे अनि अब आउँछन् अरू आउँछन् ऊ आउँदिन त्यतै खाने बेला छैन चाडबाड आउँछ चाडबाड पनि छैन गइरहेछन् हामी पनि जान्छौँ होला बिस्तारै भन्ने आशा अरू त अब केही छैन, त्यति नै होला। दुःख बिमार म राम्रै छु, अस्ति सिटेसन गरेर दबाई खाएदेखि टाउको पनि दुखेको छैन अहिले। अनि उनीहरूलाई फोनमा भनिरहेको छु म राम्रै छु, जाति नै छु भनेर। उनीहरू पनि राम्रै छन् होला, राम्रै छौँ अब जाति नै छौँ भन्छन्। त्यस्तै छ, अब पुगेर एक दिन भेट भएर बसिन्छ होला परिवार भन्ने अब आस छ बेला भएर।
छोरीमा रहनु भएको एकजना युवा,
मेरो नाम चाहिँ माधव प्रसाद नेपाल हो, माधवी नेपालको दाजु।
सुन्नुभयो नि बहिनीका कुरा?
सुने मैले।
यसपालिको तिहार त कान्छी बहिनी बिनै बित्यो अघि,
कान्छी बहिनी लगायत लगभग अब तिनजना बहिनीहरू थिए, तिनजना बहिनीहरू तिनैजना थिएनन्। र पनि अब फङ्सनमा गफ गरियो, यताउता गरियो, त्यतिखेर पनि अब त्यस्तो साह्रो उयो भएन। र अब बडा भएको छोरीको देखि हातको टिको लगाएन।
बहिनीलाई तपाईँको के सन्देश छ?
अब बहिनीलाई मैले के सन्देश दिनु र अब उहाँहरू यहाँबाट गइसकेँ होइन, यहाँबाट गएर पनि अब धेरै राम्ररी नै बसेका छन् होला, साना भा सानीभासँग बसेका छन् उनीहरू होइन। अब उहाँनिर अब सानी भा सानीभाइहरूका पनि छोराछोरीहरू छन् अरू पनि, अब उनीहरूसँग एकदम राम्ररी बस्नु, मिलेर बस्नु, उहाँका बहिनीहरू हुनु उनीहरू उहाँ भएका जति सबै होइन, उनीहरूसँग अब यताउता नगरिकन राम्ररी सानीभाइहरूले अराएको राम्ररी मान्नु टेर्नु, र अब आफूले जस्तो काम पाइन्छ अथवा नपाए पनि अब आफूले पाइएन यताउता भनेर टेन्सन नलिकन अब सानीमा सानी भएसँग राम्ररी बस्नु। हाम्रो एक दिन प्रोसेस अब हाम्रो बढ्दैछ, त्यस कारणले गर्दा बढिसकेपछि हामी एक दिन भेट हुन्छ भनेर त्यस्तो सुर्ता नलिकन बस्नु भन्ने सबै।
म यहाँ आइपुग्दा एकजना अर्को बहिनी समेत यहाँ मैले देखेँ, तपाईँको नाम चाहिँ?
मेरो गङ्गा नेपाल, तिमसिनाको परिउँ, म माधवीको दिदी, काकाकी छोरी दिदी।
माधवीका कुरा सुन्नुभयो, कस्तो लाग्यो तपाईँलाई?
अब राम्रै छ भन्दैछन्, अब हामी पनि पुगिन्छ होला, देखिन्छ होला, सुनेको भन्दा देखेको राम्रो हुन्छ भन्ने आशा हामीलाई पनि, अब पुगिन्छ उनीहरूसँग भेट हुन्छ भन्ने चाहिँ आशा, हामी पनि त्यहीँ जाने हौ जान चाहिँ।
आफन्तहरू टाढा टाढा भयो हो कि?
सबै टाढा छन्, कोही छैन, अब नेपाल परिवारमा दुई घर मात्रै छौँ, सबै टाढै छन्। दसैँ तिहार आउँदा पनि कस्तो कस्तो हुँदो रहेछ, अहिले त सबै परिवार टाढा टाढा भएकाले, आफन्त टाढा भएकाले होला, उनीहरूलाई सम्झ्यो बस हो त्यति नै, अरू त केही छैन। टेन्सन त टेन्सनै हुन्छ नि, आधी परिवार साथ समुद्र पारी छन्, आधी वारी टेन्सनै हुन्छ।
तपाईँको के सन्देश छ माधवीलाई, के भन्न चाहनुहुन्छ?
अब काम भेटाइएन भने पनि त्यस्तो पिर नमान्नु, पढाइतिर बरु अगाडि बढाउनु भन्ने छ। अब उनीहरू त भनेको हामीभन्दा त धेरै साना हुन्, पढ्न सक्छन् अझै पनि, काम गर्नै पर्छ भन्ने छैन, पढाइतिर लाग्यो भने उही पनि धेरै पढ्दाखेरि राम्रो काम पाइन्छ भन्ने लाग्छ मलाई।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक सन्देश आदान प्रदान गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब शरणार्थी शिविरमा रहेका भूटानीहरूले गरेको आफ्नो देशको याद र शरणार्थी हुनुपर्नाको कारण सुनौ। आजको अंकमा हामीसँग हुनुहुन्छ खुदनाबारी शरणार्थी शिविर सेक्टर D3 छापरा नम्बर 16 शर्मान राई।
ओखरबेट गाउँ सिप्सु डिभिजन राम्ची डिस्ट्रिक्ट, अनि टेन्डुबला भुइँ गर्थ्यो, खाँबो भोटे गर्छ टक्रकै राखेर बनाएको गाउँ, राम्रै पाखा ठाउँ थियो, मैदान छैन, पाखा पाखा ठाउँ।
छरछिमेकीहरू को को थिए?
छरछिमेकी त त्यहाँ सामसङ राया थियो, रारङ रायाहरू, लिम्बू दाजुभाइ थियो, उता कामी गाउँ थियो एउटा खल्सादेखि उता उता, त्यहाँदेखि उता चाहिँ अनि उँधो फिता भन्नेमा राई गाउँमा त्यस्तै पोका उँधो खेत थियो माथि भित्तामा, त्यहाँदेखि माथि पाखा बाजे राईहरू, बाहुनहरू, गुरुङहरू सबै थियो।
तपाईँहरू भुटानमा हुँदा के गर्नुहुन्थ्यो?
खेती गर्थ्यौँ, झार छर्काको धारा झारै कहिले कहिले पर्थ्यो गर्थ्यौँ, आर्मीको भारी बोक्नु, खोन्जुली रोड खोल्नु, 2 महिना 10 दिन गरिन् सरबङतिर पनि गरिन्, थिम्पू पारोतिर।
त्यसरी बाटो खन्दा पैसा पनि पाइन्थ्यो?
4-3 रुपियाँ दिन्थ्यो हाजिरा दिनको, त्यति बेला चामल 30 रुपियाँ मन हो कि 25 रुपियाँ मन थियो त्यो समयमा, अहिले त कहाँ पुगे पुगे। अनि त्यहाँदेखि पिछेदेखि मात्रै अलिक हाजिरा बढ्दै बढ्दै गयो, अब हामी उहिले दिनभरि काम गर्दा 8-9 रोस्टो थियो हाम्रो उमेरमा, अहिले त सम्झिन त 56 जस्तो सबै कुरो माथि, कहाँ 12 रुपियाँ कोट मैले ओढेको, अहिले नानीले कोटु पनि 40-50 रुपियाँ भन्छ।
बाटोहरू खन्न, स्कुल बनाउन तपाईँहरूलाई सरकारले जबरजस्ती लैजान्थ्यो कि आफै खुसीले जानुहुन्थ्यो?
झारै गर्नुपर्ने, झारै भन्थ्यो भुटानमा त, अनि झारै जानुपर्ने, अनि कोही कामको चाहिँ रोस दिन्थ्यो, कोही काममा चाहिँ दिन्थेन, त्यसरी निशुल्क गर्नुपर्थ्यो, कोही काम चाहिँ स्कुलहरू बनाएकोमा चाहिँ हाजिरा दिए भए काठहरू हुन् तर त्यो काम लगाउनेहरूले कोही बेला खाइदिन्थ्यो मरिनेर काम गरेर.
अनि खेतीपाती के हुन्थ्यो, के उब्जनी हुन्थ्यो?
उब्जनी त मकै कोदो फापर उवा गहुँ अनि धान अलिअलि अछेता कहिले कहिले चलाउनु. तल फिटाटातिर चाहिँ पुरै धान हुन्छ, उहाँ चाहिँ धान धेरै रोप्छ.
तपाईँहरूलाई भुटानमा भएको खेतीपातीले खाना लाउन प्रशस्त पुगेको थियो?
कोही कोही साल चाहिँ पुग्थेन, यस्तै हावा असिनाले घामले लान्थ्यो, नभए त पुग्थेन.
स्कुल चाहिँ थियो कि थिएन नजिकै?
स्कुल चाहिँ पहिला हाम्रो पालोमा थिएन, फेरि चाहिँ हाम्रो छोराको पालोमा चाहिँ टेन्डोमा सरकारले बनाइदिएको थियो.
तपाईँहरूलाई नि भुटानमा सरकारले के सुविधाहरू दिएको थियो?
सुविधा त धेरै दिएको थियो नि, पानी दिएको थियो, स्कुल दिएको थियो, दाउरा गाछपातमा चाहिँ सुविधा थियो नि, रोल्टी लेख्यो, रोल्टीको पैसा तिर्यो, मजाले काठ पाइने, जस्तो बनाउँछु काट्छु भन्दा नि.
अनि तपाईँहरूको घर छेउमा बाटो पुगेको थियो?
पुगेको थिएन, गोलादेखि भयो गाडी सडक थिएन, हामी यता निस्केपछि गोलादेखि खनेर टेन्नु पुरे, अहिले त पुरै अरे हाम्रै गाउँतिर दुखले कोही कहिले घोडा होइन आउँथ्यो.
तपाईँहरूले कसरी देश छाडेर हिँड्नु पर्यो त?
देश छोडेर चाहिँ अब त्यहाँ झारदाङ जानु अरे, उता कता छोरा मान्छे आफ्नै खर्चले सरकारले नदिने, छोरी मान्छे सबै आर्मीको चामल केलाउनु झारदाङ भने त्यहाँदेखि अब नसकिने छ भने छोडेर हिँड्यौँ आफ्नो सबै मामा के भएर भयो हामी आन्दोलन भने थाहा पनि थिएन, प्रजातन्त्र भनेको पनि थाहा थिएन, अहिले मात्रै अनि यस्तो हुँदो रहेछ यो भने यस्तो रहेछ भने अलिअलि थाहा हुन्छ. अब त्यो छोरी चेली आर्मीको चामल केलाउनु दिएपछि त त्यसो गर्दा अनि अब हामीलाई गरिखान नदिने रहेछ भन्ने भयो कि त्यहाँदेखि पो त देश छोडेन. अब नटेरुङ भन्दा गोदिहाल्ने पौडा लगेर थुनिहाल्ने अनि भाग्नु पर्यो नि, भुटानको शासन कडा, त्यसै माया मारेर हिँड्यौँ. अब के गर्नु, आफ्नो ज्यान ठुलो जस्तो लाग्यो, त्यो ओठो भन्दा नि केही लिएन, आफ्नो अलिअलि ओर्ने अछ्याउने लिउँ हिँड्यौँ, अनि गाई भुसेर अलिअलि बेच्नु सकेको बेच्यौँ, बेच्नु सकेको कोही ऋणमा जिम्मा लाग्यौँ, जानु दिए त हामी त लाटा मान्छे हो, बिगार गर्ने नि होइन, केही गर्ने नि होइन, तर पौड्या डल्लो पारिहाल्छ, सम्झाउनु त लाग्छ नि आफ्नो देशको त, जन्मेको हुर्केको खेलेको ठाउँ हो, सबै गरेर खाएर आदमहरू भइसकेको हिँडेको.
यी सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं. उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला.
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ. अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ. यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ.
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, पर्खिबस्नुहोला.
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु. नमस्कार.